پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم, وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر گلرخ اور انجینئر سیڈرک فرینکلن, جبکہ فیس بک پر تصویری تعارف کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں ہماری پروڈیوسر سعدیہ اسد. ہمارے پروگرام میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ اردو voa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس وقت ہمارا یہ پروگرام اردو voa کے فیس بک پیجز پر بھی لائیو نشر ہو رہا ہے ہمارے مہمانوں کے تصویری تعارف کے ساتھ. اس کا لنک ہے facebook.com/voa اردو, جبکہ اس کا لنک ہر دم رواں زندگی کے فیس بک پیجز پر بھی دستیاب ہے, جسے آپ ایک کلک کے ساتھ سن بھی سکتے ہیں اور شیئر بھی کر سکتے ہیں پروگرام کے بعد. ہمارے لنکس ہیں facebook.com/ہردم رواں زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameel voa اردو, اور انہی پیجز پر آپ ہمارے مہمانوں کے لیے سوال بھی پوسٹ کر سکتے ہیں. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-89. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں.
As I said last night, my number one priority in the coming two months is to try to facilitate a transition that ensures our president-elect is successful.
The meeting lasted for almost an hour and a half. And it could have, as far as I'm concerned, it could have gone on for a lot longer. We really, we discussed a lot of different situations, some wonderful and some difficulties. I very much look forward to dealing with the president in the future, including counsel.
جی, یہ تھی آوازیں امریکی صدر براک اوباما کی اور نو منتخب صدر ڈونلڈ ٹرمپ کی. امریکی انتخابات اپنے اختتام کو پہنچے. ریپبلکن پارٹی کے امیدوار ڈونلڈ ٹرمپ امریکہ کے نئے صدر منتخب ہو چکے ہیں, اور امریکہ میں اب اقتدار کی منتقلی کی بات ہو رہی ہے. امریکہ کے یہ انتخابات کس اعتبار سے تاریخی اہمیت رکھتے ہیں, اور ان کے نتائج امریکہ میں آباد پاکستانی اور امریکی مسلمانوں کے لیے کس انداز سے اہمیت رکھتے ہیں؟ ڈونلڈ ٹرمپ کے دور صدارت میں وہ اپنے لیے کیا منظر نامہ دیکھتے ہیں, کیا توقعات اور کیا خدشات رکھتے ہیں؟ وہ ٹرمپ انتظامیہ کی مستقبل کی پالیسیوں کے حوالے سے اور امریکہ کی آئندہ کی خارجہ پالیسی دنیا بھر اور خاص طور پر پاکستان کے لیے کیا رخ اختیار کر سکتی ہے, ان موضوعات پر بات کرنے کے لیے آج ہم نے امریکہ بھر سے پاکستانی امریکیوں کے ایک نمائندہ پینل کو گفتگو کی دعوت دی ہے. ہمارے ساتھ موجود ہیں شکاگو سے ایک ریپبلکن اور 12 سال سے ویلیجویل کاؤنٹی کے منتخب ہونے والے کونسل مین اور کمشنر پلاننگ اینڈ زوننگ بورڈ بولنگ بروک طلعت رشید, جو ایسوسی ایشن آف پاکستانی امریکن کے فاؤنڈر اور مسلم ایسوسی ایشن آف بولنگ بروک شکاگو کے صدر اور بورڈ کے رکن بھی ہیں. ہمارے مہمان ہیں ہیوسٹن ٹیکساس سے 2 بار نیشنل ڈیموکریٹ منتخب ہونے والے, نیشنل ڈیلیگیٹ منتخب ہونے والے اور ڈیموکریٹک پارٹی کے ایک فعال رکن ظفر طاہر, جو ایک انجینئر اور ایک اٹرنی ہیں. ہمارے ساتھ شامل گفتگو ہوں گی کیلیفورنیا کی ایک ریپبلکن سرگرم کارکن اور کونسل آف پاکستان امریکن افیئرز یا کوپا کی ایک نائب صدر نکی کاردار, جو ایک کامیاب بزنس وومین بھی ہیں. ہمارے ساتھ ہیں یونائیٹڈ میری لینڈ مسلم کونسل کے صدر اور میری لینڈ ہائر ایجوکیشن کمیشن کے کمشنر رضوان صدیقی, جو ایک کامیاب انجینئر اور بزنس مین بھی ہیں. ہمارے مہمان ہیں پاکستانی فزیشنز آف نارتھ امریکہ کے منتخب صدر اور ایسوسی ایشن آف پاکستانی امریکنز آف سینٹرل فلوریڈا کے بورڈ کے رکن اور اس کے سابق صدر ڈاکٹر ساجد چودھری. ہمارے ساتھ گفتگو میں شامل ہوں گے ایک معروف میڈیا اینالسٹ, ایک کاروباری شخصیت اور بفلو یونیورسٹی نیو یارک میں انٹر کلچرل کمیونیکیشن کے پروفیسر فیضان حق. ہم نے دعوت دی ہے میشیگن یونیورسٹی کے سائیکیٹرک ڈپارٹمنٹ کی اسسٹنٹ پروفیسر ڈاکٹر فرح زمان عباسی کو, اور امریکن مسلم وائس فاؤنڈیشن کیلیفورنیا کی فاؤنڈر اور ایگزیکٹو ڈائریکٹر سمینہ سندس کو. اپنے سبھی مہمانوں کو ہر دم رواں زندگی میں خوش آمدید کہتے ہوئے آج کا پروگرام شروع کرتے ہیں, اور گفتگو کا آغاز کریں گے ڈیموکریٹک پارٹی کے سابقہ ڈیلیگیٹ اور فعال رکن ظفر طاہر اور ریپبلکن پارٹی کے فعال رکن شکاگو کے طلعت رشید سے. السلام علیکم ظفر طاہر صاحب.
السلام علیکم.
بہت شکریہ بہت شکریہ پروگرام کے لیے وقت نکالنے کا. اور السلام علیکم طلعت رشید صاحب.
شکریہ بہت بہت.
آپ کا بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالا. اس وقت ہمارے ساتھ لائن پر رضوان صدیقی بھی موجود ہیں اور ساجد چودھری صاحب بھی موجود ہیں, تو ان دونوں کے لیے بھی السلام علیکم. رضوان صدیقی صاحب. السلام علیکم ساجد چودھری صاحب. غالباً ان تک ہماری آواز نہیں جا رہی, لیکن ہمارے ساتھ لیکن ان کی آواز مجھے نہیں پہنچی. تو آپ دونوں کو بھی خوش آمدید, اور ہمارے پروگرام کے باقی چار مہمان پروگرام کے دوسرے مرحلے میں ہمارے ساتھ ہوں گے. تو ظفر طاہر صاحب, سوال آپ سے پہلے, کچھ بتائیے ہمارے سننے والوں کو کہ ڈیموکریٹک پارٹی جو گزشتہ 8 سال سے اقتدار میں تھی اور جس کے بارے میں رائے عامہ کے اور ایگزٹ پولز کے جائزے نمایاں کامیابی کی پیش گوئی کرتے رہے, کیوں ریپبلکن پارٹی پر سبقت نہ لے سکی اور امریکی عوام نے ایک کونہ مشق سیاستدان کے مقابلے میں ایک ایسے شخص کو صدر کے طور پر چنا جن کا سیاسی میدان میں کوئی تجربہ نہیں ہے؟
جی بالکل یاسمین, سب سے پہلے تو آپ کا اور وائس آف امریکہ کا میں ہر دفعہ شکریہ ادا کرتا ہوں. اس دفعہ بھی چاہوں گا کہ آپ کا شکریہ ادا کروں کہ آپ کے توسط سے اور وائس آف امریکہ کے توسط سے آپ کے دنیا بھر میں جو سامعین ہیں ان تک پاکستانی امریکنز کی آواز پہنچتی ہے اور آپ ہمیں موقع دیتے ہیں.
آپ کا بہت شکریہ.
دیکھیے میں تو صبح 4 بجے تک جاگ رہا تھا ہیوسٹن ٹائم کے مطابق, اور بڑی ہی کہتے ہیں نا ایسے اس رات چیزیں سننے کو ملی دیکھنے کو ملی جس کا ہم کبھی سوچ نہیں سکتے تھے. مگر یہ جمہوریت کا ایک عمل ہے, اور اس کی سب سے بڑی جو مثال ہے وہ خود ہیوسٹن اور ہیریس کاؤنٹی ہے, جہاں پہ ہیریس کاؤنٹی میں اس دفعہ ڈیموکریٹس نے کمپلیٹلی سویپ کیا اور مسلم امریکنز نے پاکستانی امریکنز نے جن کینڈیڈیٹس کو سپورٹ کیا تھا شیرف کے اور ڈسٹرکٹ اٹرنی کے دونوں کامیاب ہوئے, تمام الیکٹڈ ججز کامیاب ہوئے. مگر ٹیکسز میں ریپبلکن پارٹی کو ڈیموکریٹس کے مقابلے میں 8 پوائنٹ کی برتری حاصل تھی, اور جس طرح ہم نے الیکٹرل ووٹ دیکھا تو اس میں ٹرمپ صاحب کو کافی آگے تھے وہ ہلری سے, پاپولر ووٹ میں البتہ ہلری ابھی بھی تھوڑا بہت آگے ہیں. مگر اس ملک کا جو نظام ہے, اور مجھے کافی لوگوں نے اس کی شکایت کی کہ ظفر صاحب یہ کیا جمہوریت ہے, تو سننے والوں کو یہ پتا ہونا چاہیے کہ یہ ایک الیکشن نہیں تھا بلکہ یہ 51 ڈفرینٹ الیکشن تھے, اور ہر الیکشن جو ہے زیادہ تر الیکشن 2 اسٹیٹس کے علاوہ وہ ونر ٹیک آل پہ بلیو کرتے ہیں. تو انہوں نے اپنا اپنا ایک نمائندہ چنا اور اپنے الیکٹرل ووٹس کا جو ان کا توازن تھا اس کے مطابق الیکٹرل کالج میں انہوں نے نمائندگی حاصل کی اور ٹرمپ صاحب کو کامیابی ہوئی. میں نے اس رات بھی فیس بک پہ ایک میسج پوسٹ کیا تھا کہ یہ اس میں کوئی گھبرانے والی بات نہیں ہے, یہ وہ کینڈیڈیٹ ہیں جن کی ہم نے سپورٹ نہیں کی تھی, جن کو ہم نہیں چاہ رہے تھے کہ وہ جیتے, مگر اب چونکہ وہ الیکشن جیت چکے ہیں اور فیئرلی اور اسکوائرلی ہیں کہ ایمانداری سے اور بالکل منصفانہ طریقے سے وہ جیتے ہیں, تو ہر امریکی کو چاہیے جس طرح پریزیڈنٹ براک اوباما نے کہا کہ ہم سب ان کے پیچھے کھڑے ہوں اور ان کی حمایت کریں, اور ہم سب دعا گو ہیں کہ وہ اپنے اس نئے مشن میں کامیاب ہوں. جہاں تک دیکھیے یہ کہ 8 سال کے بعد ڈیموکریٹس کو کیوں یہ شکست ہوئی, ایک تو یہ کہ اس ملک میں آپ کو پتا ہے تبدیلی ایک بہت بڑی چیز ہے, لوگ جو ہیں وہ چینج چاہتے ہیں, بہت سارے لوگ جو تھے وہ ہلری کو پسند نہیں کرتے, وہ نہیں سمجھتے تھے کہ ہلری کو جیتنا چاہیے, وہ یہ سمجھتے تھے کہ ہلری کا جیتنا براک اوباما کی ایک تھرڈ ٹرم ہوگی. تو انہوں نے دیکھیں یہ اپنا فیصلہ دیا, اور جس طریقے سے یو کے میں ووٹ ہوا تھا بریکسٹ کا, آپ کو یاد ہوگا کہ کتنے پولز تھے, سب کے سب پولز یہ ظاہر کر رہے تھے, اور خود وہاں کے پرائم منسٹر بڑے پر امید تھے کہ یو کے جو ہے وہ یورپین یونین کا حصہ رہے گا, مگر اس شام کو جو ریزلٹ آیا اس نے سب کو چونکا دیا. میرے خیال سے کچھ ایسا ہی یہاں پر ہوا ہے. ایک سمپل سا ایک سینٹنس ہے کہ آئی وانٹ مائی کنٹری بیک, مجھے اپنا ملک واپس چاہیے, جس کی بنیاد پر جو لیفٹ ونگ فورسز تھیں اور رائٹ ونگ فورسز تھیں وہ اکٹھا ہو گئیں. اسی طرح ہم دیکھ رہے ہیں کہ ٹرمپ نے جو رسٹ بیلٹ ہے جس کو ہم کہتے ہیں امریکہ کا جو انڈسٹریل جو ایریا ہے, جو اسٹیٹس ہیں جہاں پہ تقریباً ہر دفعہ ڈیموکریٹس کو کامیابی ہوتی ہے, وہاں اس دفعہ ٹرمپ نے کام کیا. وہاں پہ جو یونین ورکرز ہیں جو ٹریڈیشنلی ڈیموکریٹ ہیں انہوں نے ریپبلکنس کا ساتھ دیا, مثلاً اوہائیو, وسکانسن, مشیگن, آیووا, پینسلوینیا, یہ وہ اسٹیٹس ہیں جو ڈیموکریٹس کے لیے بے انتہا ضروری تھیں, اور ڈیموکریٹس ان اسٹیٹس کو نہیں جیت سکے. اب دیکھیے ہم سب کو مستقبل کی طرف دیکھنا ہے. ڈیموکریٹک پارٹی کو بھی موقع ملا ہے کہ وہ سب اپنے گریبان میں جھانک کے دیکھیں کہ کیا پالیسیز تھیں جو کامیاب ہوئیں, کیا وجوہات تھیں کہ کامیاب نہیں ہوئیں. تو یہی چیزیں ہیں جو دونوں پارٹیز کو زندہ رکھتی ہیں اور اس ملک کا جو سیاسی نظام ہے اس کو آگے بڑھاتی ہیں. تو میں تو کسی بھی طریقے سے خوف زدہ نہیں ہوں. میں ڈپریس ضرور ہوں کہ میری پارٹی نہیں جیتی اور میرے کینڈیڈیٹس کو کامیابی نہیں ہوئی, مگر میں نا امید نہیں ہوں. میں یہ سمجھتا ہوں کہ یہ ملک بے انتہا طاقتور ہے, عظیم ہے, اور ایک الیکشن, ایک صدر اور ایک کیمپین سے یہ ملک ڈراسٹکلی تبدیل نہیں ہوگا. اس میں کوئی ایسی تبدیلی نہیں آئے گی جو ہم سمجھتے ہیں کہ ارتھ شیکنگ ہوگی. ٹرمپ صاحب نے بہت سارے دعوے کیے ہیں, مگر دعوے کرنا کیمپین کے دوران ایک چیز ہوتی ہے اور حکومت کرنا دوسری چیز.
جی بالکل ظفر طاہر صاحب, بہت تفصیل سے آپ نے روشنی ڈالی کہ کیا وجوہات تھیں یا کیا موٹے موٹے عوامل تھے جو ڈونلڈ ٹرمپ کی کامیابی اور ہلری کلنٹن کی ناکامی کا سبب بنے. اب گفتگو میں شامل کریں گے طلعت رشید صاحب کو جو ریپبلکن ہیں. تو آپ سے ہمارا سوال یہ ہے کہ کیا آپ اور آپ کے ارد گرد موجود ریپبلکنز کو یقین تھا, جیسا کہ ڈیموکریٹس کو یقین تھا کہ ہلری جیت جائیں گی, کیا آپ کو یقین تھا کہ وہ ٹرمپ کامیاب ہو جائیں گے؟ اور ایسا کیوں ہوا کہ ڈونلڈ ٹرمپ کے بارے میں اور ان کی ذاتی زندگی کے کچھ منفی پہلو سامنے آنے کے باوجود امریکی عوام نے انہیں اپنا لیڈر چن لیا, جبکہ امریکی عوام نے ماضی میں ہمیشہ صدر کی شخصیت میں ایسی چیزوں کو پسند نہیں کیا؟ کیا آپ سمجھتے ہیں کہ امریکی عوام اس سسٹم کو ہر صورت میں تبدیل کرنا چاہتی تھی جو ایک عرصے سے کونا مشق سیاست دانوں کے تحت چل رہا تھا, جیسا کہ ظفر طاہر صاحب نے کہا؟
جی ظفر طاہر صاحب کی بات کو میں 100% یقین کرتا ہوں. جو بھی انہوں نے کہا بالکل یہ ایک سسٹم جو ہے اس کو چینج کرنا تھا, کیونکہ آپ نے دیکھا ہوگا ٹرمپ نے ہمیشہ کہا کہ ہمارا سسٹم بروکن ہے, اس میں جو ریگولر پالیٹیشین جو پروفیشنل پالیٹیشین وہ ہی اتنے سالوں سے آ رہے ہیں, اس لیے جو صحیح امریکن تھے نا وہ یہ سوچ رہے تھے کہ ہم سے جو ہے امریکنزم جا رہی ہے. تو ٹرمپ نے اس کو اپنا جو ہے فوکل پوائنٹ بنایا اور اس نے یہی کہا کہ ہم امریکہ کو دوبارہ مضبوط کرنا چاہتے ہیں. کسی زمانے میں امریکہ بڑی چیز ہوتی تھی, لوگ اس کی عزت کرتے تھے, اب وہ چیز نہیں تھی. یہی میسج اس نے لوگوں سے کہا, ہماری جابز جو ہیں وہ اوورسیز جا رہی ہیں, یہاں پہ ہم لوگ جو ہے بھوکے مر رہے ہیں. جاب دیکھ رہے, یہ جو اسٹیٹس آئے ہوا وسکانسن ہوگی, یہاں پہ لوگ جو مینوفیکچرنگ جابس ہیں وہ چائنا یا انڈیا جا رہی ہیں, اور یہاں پہ جو لوگ ایوریج آدمی ہیں اس کو یہی دھچکا لگ رہا ہے کہ دیکھیے جی ہم تو یہاں کچھ بھی نہیں کر رہے اور دوسرے لوگ جو ہیں وہ پیسے بنا رہے ہیں اور وہ ان کو ہم لوگ مضبوط کر رہے ہیں. اس لیے ہم نے ٹرمپ نے جو اس کا میسج تھا وہ ہمیشہ یہ اسی بیس پہ رہتا تھا کہ ہم اپنے ملک کو اسٹرانگ کرنا چاہتے ہیں, اور یہ حقیقت بھی یہی تھی کہ وہ امریکنزم جو ہے نا وہ سامنے آئی. دوسری بات جہاں پہ ہلری کا تعلق تھا, ہلری ٹھیک ہے وہ اچھی کینڈیڈیٹ تھی لیکن وہ اتنی پاورفل نہیں تھی, اس کی وجہ یہ ہے کہ وہ 20-25 سال سے پالیٹکس میں تھی, ہسبینڈ بھی ان کے تھے, وہ سینیٹر بھی رہی, لیکن 20-25 سال انہوں نے کچھ بھی نہیں کیا جو کہ نوٹسیبل تھا, اور لوگ یہی کہہ رہے تھے کہ اگر دوبارہ اس کو ہم لوگ اس کو سلیکٹ کریں گے تو اس کا مطلب کہ وہی پالیسی جاری رہیں گی, کوئی میجر چینج نہیں آئے گا, نہ ہی کوئی نئی چیز یہ لے کے آئیں گی. تو اس لیے لوگوں نے ان کو ووٹ نہیں دیا. دوسری بات یہ ہے کہ میڈیا ہائپ جو ہے انہوں نے ان کو اوور کانفیڈینس قرار دے دیا کہ ٹھیک ہے یہ جیت جائیں گی, بلکہ لاسٹ منٹ تک میں پولنگ میں 3 بجے تک بتا رہا ہوں ہم لوگ دیکھ رہے تھے, وہ ٹرمپ کا مجھے اتنا 50-50 چانس تھا کہ وہ ون کرے گا, کیونکہ جو بھی میڈیا بیشنگ تھی یا اس کی جو بھی باتیں وہ کرتا تھا اس کے لحاظ سے سب نے یہی کہا کہ جی کہ اس کا بہت مشکل ہوا, لیکن دیکھیں نا لوگ جو ہے وہ بول پڑے اس کی فیور میں, اور یہی اس کی ایک وجہ تھی جس سے کامیاب ہوئے. حالانکہ پاپولر ووٹ جو ہے ہلری کو نسبتاً مطلب اتنے زیادہ فرق تو نہیں تھا لیکن تھوڑے سے زیادہ ملے, لیکن ٹرمپ کو الیکٹورل ووٹ نہیں کیا, اور اللہ ہے کہ امریکہ ڈیوائڈیڈ ہے بالکل, ریپبلکن پارٹی اٹسیلف از یو نو بروکن. میں ریپبلکن پارٹی کا رکن ہوں 12 سال سے, میں الیکٹڈ افیشل بھی ہوں, میرا بیٹا بھی الیکٹڈ افیشل تھا, وہ ٹرسٹی تھا, ٹرم پہ اس نے رن کیا لیکن پھر وہ ریزائن کر کے چلا گیا. لیکن یہ ہے کہ ریپبلکن پارٹی جو ہے اس میں ترار پڑ گئے ہیں, کئی سینیٹرز ایسے تھے جو انہوں نے जिन्होंने इसको वोट नहीं दिया, ना ही इसकी पॉलिसीज या इसकी जो भी हरकतें थी उनको सराहा। तो इसके उसकी ट्रंप को उसका नुकसान हुआ। लेकिन देखिए, उसके बावजूद शुरू में जब मैं प्राइमरी में था इसकी फेवर में, तो मुझे काफी लोग कह रहे थे कि ही इज लूजर, ही विल ड्रॉप आउट, तो ये हो जाएगा। लेकिन देखिए, उसने 16 जो कैंडिडेट सबको हराया उसने, फिर आगे आ गया, अपना पैसा लगाया। फिर अभी भी लोग ये कह रहे थे, बल्कि अब मैं मुझे थोड़ा सा डिसअपॉइंटमेंट अपनी मुस्लिम कम्युनिटी में भी हुई कि उन्होंने दे पुट ऑल देयर बास्केट्स इन ऑल देयर एग्स इन वन बास्केट। उन्होंने ये नहीं कहा कि ठीक है हमें दोनों तरफ रखना चाहिए बैलेंस, जैसे हिंदुओं ने किया। मुसलमानों में खाली मिडवेस्ट में मैं अकेला था जो अकेला लग रहा था ट्रंप के लिए, और मैंने ट्रंप से 2-3 दफा मुलाकात भी मेरी हुई उससे, बल्कि मैंने उसकी एक जो बॉलीवुड में जब वो आया था उसने स्पीच की थी, उससे पहले मैंने तिलावत की थी और मैंने उससे खुल के बात की थी। मैंने कहा कि मैंने तुम्हें प्राइमरी में वोट दिया था और मैं फाइनल में भी दूंगा, लेकिन यह कि आई एम वेरी डिसअपॉइंटेड जो तुमने मुसलमानों के बारे में कहा था। उसने कहा था मैं ये नहीं, मेरा मकसद ये नहीं कि मैं सबको बैन करूंगा, मैं ये कह रहा हूं कि जो लोग वायलेंस क्रिएट करते हैं हमारे मुल्क में आते हैं, अगर तो इस अमेरिकन फैब्रिक में फिट होते हैं तो मैं उनकी फेवर में हूं, उनको कोई खतरा नहीं होना चाहिए। वो उसने ये बड़ी अच्छी बात भी उसने देखा ना, आप पाकिस्तान में दहशतगर्दी को खत्म कर रहे हैं, क्यों कर रहे हैं कि वो आप लोगों का सुकून तबाह कर रहे हैं वो लोग, तो अगर मैं यहाँ पे करता हूं तो उसमें क्या, मुझे लोग क्यों कहते हैं कि मैं मुसलमान के खिलाफ हूं। और इसके इस बात से सभी एग्री करते हैं, मैं भी 100% एग्री करता हूं। और जो उसने बातें की हैं टीवी या रेडियो पे, जिस तरह भी उसने कहा है, आई डोंट थिंक कि ये पॉलिसी बनाने में इफेक्ट करेगा, क्योंकि यहाँ के इंस्टीट्यूशन बहुत स्ट्रांग होते हैं। एक प्रेसिडेंट अकेला कुछ नहीं कर सकता, उसको कांग्रेस भी फेस करनी पड़ती है, उसको सेनेट भी फेस करनी पड़ती है, और उसके लिहाज से वो फैसले करते हैं।
तो आप ये कह रहे हैं कि ये आप ये कह रहे हैं कि जो जो पॉलिसियां इस वक्त चल रही हैं उनको यकमुश्त खत्म कर देना, या सिर्फ डोनाल्ड ट्रंप अगर अकेले चाहें तो वो उन्हें खत्म नहीं कर सकते, और उन्हें बहुत से कानूनी मराहिल से गुजरने के बाद ही कोई चीज नाफिज करना या किसी चीज को खत्म करना होगा। लेकिन एक सवाल और हमारे साथ सामने है, रिजवान सिद्दीकी साहब हमारे साथ टेलीफोन पर मौजूद है। रिजवान सिद्दीकी साहब, अस्सलाम वालेकुम।
जी,
बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। चलिए ये सवाल अब हम आपसे कर लेते हैं कि इन इंतखाबात के दौरान जो कुछ हुआ उनमें से बहुत सी चीजें अमरीकी इंतखाबी अमल का रिवायती हिस्सा नहीं थी, और इसी तरह ये रिवायत भी कभी नहीं थी कि जीतने वाले सदर के खिलाफ मुजाहरे हों। तो आप क्या समझते हैं कि ये मुजाहरे जो अब गुज़िश्ता 2-3 रोज से हो रहे हैं, इनकी क्या अहमियत है इस वक्त, और ये किस हद तक किसी भी अंदाज में आने वाली हुकूमत पर किसी किस्म का दबाव साबित हो सकते हैं?
शुक्रिया यास्मीन, और शुक्रिया ये अपॉर्चुनिटी का कि आपने मुझे लाइन पे लिया, और मेरे दूसरे कालीग जो इस वक्त फोन पे हैं, सबकी राय मैंने भी सुनी। जहां तक ये मुजाहरों का ताल्लुक है, साफ बात है ये बहुत छोटा सा ग्रुप है। हम यहाँ मैरीलैंड की बात नहीं कर रहे हैं बल्कि नेशनलिज्म के कारण ऑब्वियसली बहुत से लोग ऐसे हैं जो फ्रस्ट्रेटेड हैं इस सारी सिचुएशन से। दोनों तरफ यू नो इट वॉज वेरी हाई पोलराइजेशन बिफोर द इलेक्शन। हर कैंप में कुछ डाई हार्ड्स होते हैं और कुछ लोग ज्यादा इफेक्ट होते हैं। तो डोनाल्ड ट्रंप के जिस तरह अभी तलत रशीद साहब ने भी कहा कि मुसलमानों के बारे में जो उनके ख्यालात हैं, यकीनन वो पॉलिटिकल रेटरिक बहुत ज्यादा थी उसमें। मेरा नहीं ख्याल है कि उस हद तक वो जाएंगे जितना वो उस वक्त कह रहे थे, और इस बात से मैं एग्री करता हूँ कि मेरा ख्याल उनको या किसी को भी मुसलमानों से प्रॉब्लम नहीं है। हालांकि जरा उन्होंने लैंग्वेज सख्त इस्तेमाल की थी अपनी बातचीत में, उन्हें मुसलमानों से प्रॉब्लम नहीं है, उन्हें उन टेररिस्ट से प्रॉब्लम है जिनसे मुसलमानों को भी प्रॉब्लम है। हमें भी अपने बच्चों का मुस्तकबिल चाहिए और हमें भी परेशानी है। इसी तरीके से जो हिस्पैनिक्स हैं, पर्टिकुलरली जो लोग अनफॉर्चुनेटली इलीगल हैं इस मुल्क में, जो कि आपको पता है 11 से 12-13 मिलियन की तादाद है, उनको थोड़ा सा फिक्र है। और ये जो आजकल थोड़े से जुलूस निकले हैं, ये सही आपने कहा कि बहुत कम होता है यूएस में, और ये पहली दफा मेरा ख्याल हुआ है कि ये रिएक्शन हुआ है। मेरा जाती ख्याल है कि ये ज्यादा देर नहीं चलेगा, क्योंकि उसमें कोई इतनी लॉजिक नहीं है। यहाँ का सिस्टम इतना स्ट्रांग है कि जो कुछ भी हो, बहरहाल प्रेसिडेंट इलेक्टेड, वंस ही और शी इज इलेक्टेड देन इट इज डन। अब वो सिस्टम चलेगा आगे, और मेरा नहीं ख्याल है कि मिस्टर ट्रंप जो है वो इतनी जल्दी सिस्टम में कोई ऐसी चेंजेस ला सकेंगे। हाँ ये जरूर है, आपको शायद इल्म ना हो कि ओबामा ने भी अपने जमाने में सबसे ज्यादा डिपोर्टेशन पिछले 2-3 सालों में जो हुई इलीगल्स की, वो ओबामा के दौर में हुई, वो ज्यादा पब्लिक न्यूज नहीं बनी। और इस इलेक्शन में जो थोड़ा सा भी आपने نے پہلے ذکر کیا تھا کہ یہ میڈیا پہ خبر نہیں آئی تھی یا پولز نہیں صحیح تھے, وہ بھی اس وجہ تھی کہ میڈیا کی تھوڑی بایس تھی ٹورڈز ہلری کلنٹن. اس وجہ سے میڈیا نے بیسیکلی خاصی کوشش کی کہ وہ لوگوں کی توجہ دوسری طرف ڈائیورٹ ہو, اور انہوں نے کچھ ریکارڈ کو بھی صحیح طرح پریزنٹ نہیں کیا. حالانکہ میں ذاتی طور پہ اگر آپ مجھے پرسنلی سوچیں تو میں شاید میں ڈیموکریٹک ووٹر کا میرے خیالات ہوں گے, لیکن میں ایز اے مسلم کونسل کے پریزیڈنٹ کے وی ریپرزینٹ بوتھ سائڈس اینڈ وی آر لوکنگ فارورڈ ٹو ورک ود پریزیڈنٹ الیکٹ ٹرمپ آلسو, اور انشاءاللہ وہ چیزیں سب ٹھیک ہوں گی. جو دو چار مسائل ہیں جس طرح رشید چودھری صاحب طلعت رشید صاحب نے کہا کہ ان سے مل کے ہی حالات کو ٹھیک کیا جا سکتا ہے, ناؤ ہی از دا پریزیڈنٹ سو وی ہیو ٹو ورک ود ہم. اور یہ جو مظاہرے ہو رہے ہیں میرا نہیں خیال ہے کہ یہ زیادہ دن چلیں گے, تو انیشیلی ریئیکشن ضرور ہے
لیکن
کچھ ہاں اس میں کچھ زیادہ نہیں میرا خیال ہے.
آپ کیونکہ رضوان صاحب کیونکہ آپ یونائٹیڈ میریلینڈ کونسل کے صدر بھی ہیں, تو آپ سے کچھ بات کروں گی امریکی مسلمانوں کے حوالے سے کہ اس وقت کیا رد عمل ہے. آپ نے اپنا رد عمل تو بتا دیا کہ ٹرمپ دور کی پالیسیوں کے بارے میں اس وقت امریکی مسلمان کیا سوچ رہے ہیں, کیا توقعات ہیں ان کو آنے والے صدارتی دور سے, اس کی انتظامیہ سے کیا خدشات ہیں ان کے سامنے, خاص طور پر امیگریشن کی پالیسیوں کے حوالے سے.
میرا اس میں ذاتی خیال یہ ہے کہ دیکھیں جو لوگ یہاں پہ لیگلی رہ رہے ہیں ماشاءاللہ اس ملک میں ہمارے پاکستانی اور مسلمان اور ڈفرینٹ کنٹریز سے بڑے سکسیزفل لوگ ہیں, انجینئرز ہیں, ڈاکٹرز ہیں, آپ کے پینل پہ سارے لوگ جو ہیں ماشاءاللہ سارے سکسیزفل ہیں, تو آئی ڈونٹ تھنک کہ دیر شوڈ بی اینی ان لوگوں کو کسی قسم کا خوف یا کوئی ہونا چاہیے. ہاں یہ لانگ ٹرم بیسس پہ ضرور ہمیں ہے کہ تھوڑا بہت پالیسیز پہ اثر پڑے گا, اور اگر یہ ڈونلڈ ٹرمپ کی, میں یہ سمجھتا ہوں کہ اگر ڈونلڈ ٹرمپ کے آنے سے ہم آئسس کو کنٹرول کر سکتے ہیں تو میرا خیال ہے اس میں مسلمانوں کا زیادہ فائدہ ہے بنسبت امریکہ کے یا کسی کے, تو وہ چیزیں بھی ہیں سامنے. سب سے زیادہ جو میں نے فرسٹریشن سنی یا دیکھی یہاں پہ جتنے لوگوں سے میری بات چیت ہوئی ہے وہ اسٹوڈنٹس میں نے دیکھی ہے. اسٹوڈنٹ طبقہ بہت زیادہ ڈیوائڈیڈ ہے, اور اس میں سب سے بڑا مسئلہ یہ ہے کہ وہ جنرلی آپ کو پتا ہے کہ جو ہلری کلنٹن کے اپوننٹ تھے اس وقت برنی سینڈرز, وہ اسٹوڈنٹ سارے میجورٹیلی ان کو سپورٹ کر رہے تھے. جب وہ نہیں جیت سکے, ہلری پرائمری میں جیتی تھیں, تو وہ آلموسٹ اسٹوڈنٹس نے ہلری کو سپورٹ نہیں کیا, اور سم آف دیم ایون ڈڈ ناٹ ووٹ. اچھا ٹرمپ کو آبویسلی ان جنرل اسٹوڈنٹ طبقے نے سپورٹ نہیں کیا, تو میں نے اس میں کافی بچوں سے بات چیت کی, انٹرویو کیا, تو وہ کافی فرسٹریٹڈ تھے کہ وی ڈونٹ نو وٹ ٹو ڈو, اور تھوڑی سی انسرٹینٹی, خاص طور پہ ابھی ان لوگوں نے جابز لینی ہے جو اس میں مسلمان بچے ہیں, ان کو تھوڑا سا خوف ہے کہ ہمیں پروفائلنگ کی جائے گی یا ہماری جابز کے لیے مسائل بنیں گے یا ہمیں تھوڑا سا ڈیفیکلٹی ہوگی, تو وہ بہت زیادہ ہے. اچھا جہاں تک لیگل ہماری ایج کے لوگ ہیں جو پروفیشنز میں ہیں, بہت کم میں نے دیکھا کہ لوگوں کو زیادہ کوئی پریشانی ہو. آبویسلی تھوڑی ڈس اپوائنٹمنٹ ضرور تھی, جس طرح ظفر طاہر صاحب نے کہا کہ ہم نے کوشش کی تھی کہ دوسرا گروپ جیتے لیکن بہرحال وہ نہیں جیتا, تو وی آر پارٹ آف دا ٹیم اور ہم ناؤ وی ول ہیو ٹو ورک, وہ جو کہتے ہیں کہ وی ہیو ٹو ورک ٹوگیدر ٹو میک امیرکا بیٹر اگین, تو اس سینس میں آئی تھنک بہت طبقہ ہے جن کو تکلیف ہوگی یا پرابلم ہوگی. اگر کوئی آدمی انلیگل ہے اس ملک میں یا کوئی غلط کام کر رہا ہے تو میرے خیال دے شوڈ بی وریڈ اباؤٹ, اینڈ آئی ایم شیور اینڈ آئی ڈونٹ نو ہاؤ ٹو ہیلپ دیٹ سچویشن, لیکن اف یو آر لیگلی, اف یو ڈوئنگ ایوری تھنگ رائٹ, اس معاشرے کا حصہ ہیں آپ, ہر چیز صحیح طریقے سے کر رہے ہیں, تو آئی تھنک یو شوڈ ناٹ بی وریڈ. یہاں کا سسٹم اتنا اسٹرانگ ہے کہ چاہے آپ دیکھیے کہ بش سے جب اوباما آئے تھے تو اس وقت 180 degree شفٹ, اس وقت کتنی پولرائزیشن تھی, یہ اوباما ون وتھ 340 الیکٹورل ووٹس, وہ میرے خیال ہسٹری میں ریکارڈ انہوں نے نمبر آف ڈیلیگیٹس اس وقت لیے تھے جب آئے تھے, تو بہت میجورٹی سے تھا, وہ چینج کے نعرے پہ آئے تھے, سب کچھ تھا, لیکن چینج ایک حد تک ہوئی, اور اس سے کوئی ایک عام آدمی کی زندگی پہ ڈے ٹو ڈے آپریشنز میں فرق نہیں پڑتا. آبویسلی انٹرنیشنل پالیسی پہ بہت فرق پڑتا ہے, اوور آل کانٹریکٹس پہ فرق پڑتا ہے, تو اب اٹ ول ٹیک اباؤٹ 6 months to a year بفور یو ول سی سم پازیٹیو چینجز اور نیگیٹو چینجز آن انٹرنیشنل پالیسیز اینڈ ادر. تو میں ذاتی طور پہ سمجھتا ہوں کہ ان جنرل میرا خیال ڈے ٹو ڈے میٹرز میں اتنا زیادہ فرق نظر نہیں آئے گا, ہاں انٹرنیشنل پالیٹکس میں یقیناً فرق پڑے گا, کیونکہ آئی تھنک ٹرمپ ہیز سم فرسٹریشن ود لائک وہ کانٹریکٹس جو چائنا کے ساتھ ہیں یا جو نیفٹا کے کانٹریکٹس ہیں یا دوسری چیزوں پہ, تو ان میں یقیناً تبدیلی آئے گی, اور وی ہیو ٹو سی اس کا ٹرکلنگ افیکٹ آپ اور مجھ پہ کتنا پڑتا ہے.
جی بہت شکریہ رضوان صدیقی صاحب، آپ نے ہمارے پروگرام ہردم رواں زندگی کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالا. ہمارے ساتھ ٹیلی فون پر ساجد چودھری صاحب موجود ہیں اور فیضان حق صاحب بھی موجود ہیں اور طلعت رشید صاحب بھی موجود ہیں، تو ان سے گفتگو بھی جاری رہے گی، لیکن ایک بریک لے لیتے ہیں تو پھر ہم گفتگو کو آگے بڑھائیں گے. ہردم رواں ہے زندگی، وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں آگے بڑھتے ہوئے کامیاب پاکستانی امریکیوں سے، اور ان پاکستانیوں سے جو امریکہ اور پاکستان کے تعاون سے چلنے والے مختلف پروگراموں کے تحت یہاں امریکہ کا دورہ کرتے ہیں.
یہ بتاؤں کہ میں جو وہاں پر اپنے یعنی کہ پورے اپنے جو روایتی ہمارا ڈریس ہے اسی میں میں رہی ہوں پورا، اس لیے میں تو چلتا پھرتا سمجھ لیں پاکستانی کلچر تھا.
تو جب میں اسٹوڈنٹ تھا میں لائبریری میں کام کرتا تھا، میں نے کنوینئنس اسٹور میں کام کیا، میں نے ایک کک کی حیثیت سے کام کیا، میں نے صفائیاں بھی کی، جھاڑو بھی دی، اور مجھے فخر ہے کہ مجھے یہ سب کام بڑے اچھے آتے ہیں اور اس سے میری بیگم بھی بہت خوش رہتی ہیں.
جدوجہد اس لیے کی کہ آئی وانٹیڈ ٹو بی سم ویئر، میں اگر پیچھے مڑ کے دیکھوں تو مجھے یہ نہ لگے کہ میں نے پیچھے کچھ کیا ہی نہیں اور یہاں تک مطلب کیسے پہنچے. رائٹ، پیچھے مڑ کے دیکھ کے اچھا لگتا ہے کہ میرا جو ہارڈ ورک تھا، جو محنت تھی، وہ الحمدللہ رنگ لا.
ہر دم رواں ہے زندگی، یہ پروگرام براہ راست نشر ہوتا ہے پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر اور انٹرنیٹ پر وائس آف امریکہ کی اردو ویب سائٹ urduvoa.com پر. اس کے ساتھ ساتھ ہر دم رواں ہے زندگی کو اس کے فیس بک پیجز پر بھی لائیو سنا جا سکتا ہے، جس کا لنک ہے facebook.com/ہردم رواں ہے زندگی، اور اس کا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoa. سننا نہ بھولیے پاکستان میں ہر جمعے کو رات 10 سے 11 بجے، پیشکش یاسمین جمیل. اور اس وقت ہمارا یہ پروگرام urduvoa.com کے ساتھ ساتھ اردو وی او اے کے فیس بک پیج پر بھی براہ راست نشر کیا جا رہا ہے، ہمارے مہمانوں کی تصاویری شکل کے ساتھ اور ان کی آڈیو بھی ساتھ ساتھ چل رہی ہے. تو ہمارا لنک ہے facebook.com/urduvoaurdu. گفتگو کو آگے بڑھاتے ہیں. جیسا کہ ہم نے کہا، ہمارے ساتھ موجود ہیں پروفیسر فیضان حق اور ڈاکٹر ساجد چودھری اور رضوان صدیقی ہمارے ساتھ موجود ہیں، اور ساتھ ساتھ ہمارے ساتھ اب شامل ہو چکی ہیں نکی کاردار کیلیفورنیا سے اور فرح عباسی مشیگن سے غالباً ہیں، یہ میں بھی تصحیح کر دوں گی اگر اس میں کوئی غلطی ہو. تو بات کریں گے اب ساجد چودھری صاحب سے، چلیے پہلے بات کرتے ہیں، بڑی دیر سے ہمارے ساتھ ہیں. ساجد چودھری صاحب آپ ہمارے ساتھ ہیں؟
جی
جی، ڈاکٹر ساجد چودھری ہیں، آپ ایسوسیشن آف پاکستانی فزیشنز آف نارتھ امریکہ کے منتخب صدر ہیں. پاکستانی ڈاکٹروں کی جو کمیونٹی ہے امریکی مین اسٹریم میں داخل ہونے کی کوششیں کرتی رہی ہے اور کر رہی ہے، کچھ بتائیے اوباما ہیلتھ کیئر کے بارے میں کہ اب جب کہ ڈونلڈ ٹرمپ کا دور شروع ہونے کو ہے، اوباما ہیلتھ کیئر کا کیا مستقبل دکھائی دے رہا ہے، اور کیا ان کے پاس کوئی ایسا متبادل ہے ہیلتھ کیئر کا جس کی بنیاد پر یہ کہا جا سکتا ہے کہ امریکہ کے عام لوگوں کی صحت کے لیے کچھ مثبت کام ہو سکیں گے؟
جی، سب سے پہلے تو آپ کا بہت بہت شکریہ مجھے موقع دینے کا وائس آف امریکہ کے لیے. اور جو الیکشن کے بعد باقی پاکستانی کمیونٹی کی طرح جو ڈاکٹرز کمیونٹی ہے ان کا بھی ایک اپنا پوائنٹ آف ویو تھا. موسٹلی جو ڈاکٹرز ہیں اوباما کیئر سے تو ڈاکٹر آزاد خوش نہیں تھے. اوباما کیئر جب شروع ہوئی اور آگے جب چلی تو اس میں کانسیپٹ اس کا یہ تھا کہ جو بھی انڈر انشورڈ یا ان انشورڈ لوگ ہیں ان کو ہیلتھ کیئر فیسلٹی پرووائڈ کی جائے اور ان کو انشور کیا جائے، جو ان کا پریمیم ہیلتھ کیئر پریمیم ہو انشورنس کا وہ منیمم ہو جو افورڈ کر سکیں، اسی لیے اس کو افورڈیبل کیئر ایکٹ بھی کہتے ہیں. تو اوباما کیئر کا نام اس کو اوباما کے اوپوننٹ سے جو ریپبلکن پارٹی کی طرف سے دیا گیا تھا کہ اس کو لیبل کریں اوباما کے نام پہ, اینڈ ایکچولی نے اس کو ایکسیپٹ کیا اور اس کو پھر اوباما کے نام سے اور سے عام میں وہ جانی گئی. اس میں مسئلہ یہ کہ انشورنس تو ان لوگوں کو مل گئی جو جن کا سوشل جن کی سوشل اکنامک اسٹیٹس لو تھا, جن کے پاس جو انڈر ان انشور تھے, لیکن اس کے ساتھ ہیلتھ کیئر کاسٹ بھی بڑھ گئی. تو اس میں یہ کوئی پلان نہیں تھا اس کہ جو جب اتنے سارے لوگ نیٹ میں آئیں گے جن کو ہیلتھ کیئر کاسٹ کی ضرورت ہے, تو ان کی جو کاسٹ آئے گی اس کو کیسے ایڈجسٹ اس میں کیا جائے گا. تو اس کا نتیجہ یہ ہوا کہ ایک سال کے بعد ہی جن لوگوں کو ہیلتھ کیئر ملی تھی اس پروگرام کے تحت, ان کا پریمیم بڑھنے لگا. اور جو بات
ہیلو جی جی بولیے, آپ کی آواز آ رہی ہے.
اور جو باقی لوگ جو تھے جو عمر کیئر کے اندر نہیں آتے تھے,
جی میرا خیال ہے کہ ڈاکٹر ساجد چودھری صاحب کی ٹیلی فون میں کچھ گڑبڑ ہے. جی آپ کو ہماری آواز بولیے.
ہاں جی مجھے اب آ رہی ہے, آپ کو آ رہی ہے؟
جی جی مجھے تو آ رہی ہے, آپ بولیے.
ہاں جی, تو اس وجہ سے ایک یہ بھی الیکشن میں ایک فیکٹر تھا جو نیگیٹو ہوا ہلری کے کیمپین کے اوپر, کیونکہ ہلری کی الیکشن وہی کنٹینیوشن ہوتا اوباما کی پالیسیز کا. تو بہت سارے لوگ اسے اوباما کیئر سے بھی خوش نہیں تھے, ایون ڈاکٹر حضرات بھی اور مریض بھی دونوں طرف. تو وہ اس کی وجہ سے بھی ایک نیگیٹو امپیکٹ ہوا. تو ابھی میرا خیال ہے کہ
حالانکہ بہت سارے لوگ خوش بھی تھے, خاص طور پر وہ امیگرینٹس جن کے بچوں کو 26 سال سے تک ان کو انشورنس دی گئی اس اوباما کیئر کے حوالے سے, اور ان کو بڑا ریلیف ملا تھا اوباما کیئر سے اور وہ اس میں خوش تھے. لیکن آپ یہ کہہ رہے ہیں کہ ڈاکٹرز اور جو دوسری انشورنس کمپنیاں تھیں وہ غالباً زیادہ وہ نہ خوش تھیں ان سے زیادہ.
نہیں, بہت سارے لوگ اوباما کیئر کے تحت افورڈ نہیں کر سکتے تھے, لیکن ان کا ہیلتھ کیئر انشورنس پریمیم جو تھا وہ سب کا ڈبل ہو گیا تھا.
اچھا,
باقی لوگوں کا,
باقی لوگ
جن لوگ, ہاں جی جن لوگوں کو, تو ان کو تو فائدہ ہوا جن کو انہوں نے انشورنس نہیں تھی جن کے پاس, ان کو مل گئی. لیکن اس میں بھی کچھ کیویارڈ تھے کہ اس میں کچھ لوگوں کا ڈیڈکٹیبل بہت ہائی تھا, تو اس سے پہلے ان کو اپنا ڈیڈکٹیبل میٹ کرنا پڑتا ہے.
تو آپ یہ کہہ رہے ہیں کہ اب یہ اوباما کا جو ہیلتھ کیئر کا جو سسٹم تھا یا جو بھی تھا, اب یہ انہوں نے ٹرمپ تو کہہ رہے ہیں کہ اسے منسوخ کر دیں گے, تو کیا آپ سمجھتے ہیں کہ ان کے پاس کوئی ایسا متبادل ہے جو اس سے بہتر ثابت ہو سکے گا؟
دیکھیں اوباما کیئر کے مجھے تو اس کا پہلے بھی مستقبل کو اتنا نظر نہیں آتا تھا, تابناک نظر نہیں آ رہا تھا. میرا خیال تھا کہ یہ اٹس ناٹ گوئنگ ٹو ورک, اور ایونچولی جو ہے ان کو ابھی تک ٹرمپ کے پاس کوئی ایسا متبادل تو نہیں ہے, لیکن متبادل ان کا اسی طرف میں آ گیا جب تک وہ ہیلتھ کیئر کی کاسٹ کو بھی کنٹرول کریں. تو سب سے پہلے لیجسلیشن کرنی ہوگی کہ ہیلتھ کیئر جو کاسٹ ہے اس کو کنٹرول کریں گے تو وہ دوسرے لوگوں کو انشورنس دے سکیں گے نا, ہیلتھ کیئر پرووائڈ.
ہاں, لیکن اس کو اگر یک مشت اس کو فوری طور پر منسوخ کر دیا گیا جیسا کہ کہا جا رہا ہے کہ پہلے 100 دن میں ہو جائے گا, تو کیا اس سے بہت سارے لوگ سفر نہیں کریں گے جنہیں بہت سے بینیفٹس مل رہے ہیں اس اوباما کیئر کے حوالے سے؟
بالکل, آپ کی بات بالکل صحیح ہے, شروع میں ان کو ملیں گے, لیکن یہ اگر اس کو اوپن کر دیں گے, جو اوپن مارکیٹ میں آ جائے ہیلتھ کیئر انشورنس جو کمپنیز ہیں, کیونکہ اب جو اوباما کیئر کی وجہ سے جیسے فلوریڈا میں سے کوئی 3-4 ہیلتھ کیئر انشورنس کمپنیز یہاں سے آؤٹ ہو گئی, نکل گئی ہیں, تو وہ ہیلتھ کیئر انشورنس کمپنیز بھی آؤٹ آف بزنس جا رہی تھیں, تو دے ہیو ٹو کم اپ ود پلان کی وجہ سے. ہو سکتا ہے لوگوں کو تھوڑا سا بس شروع میں افیکٹ ہو, لیکن ایونچولی جو ہے جب تک ہیلتھ کیئر کاسٹ کم نہیں کر دیں گے تب تک آپ باقی سب لوگوں کو ہیلتھ کیئر انشورنس پرووائڈ نہیں کر سکتے, کیونکہ اس میں
تو یہ آپ یہ کہہ رہے ہیں کہ اس میں جب تک کہ کچھ بہتر چیزیں شامل نہیں کی جائیں گی, کچھ چیزیں یہی بھی ان کو بھی شامل رکھا جائے جو اوباما کیئر میں موجود ہیں, اور کچھ ایڈ کر کے ایک نئی چیز سامنے لائیں گے تبھی عام آدمیوں تک اس کے فوائد پہنچ سکیں گے اس سسٹم کے جو وہ نیا دیں گے. لیکن ان کے پاس ابھی آپ تیار ہیں ان کے پاس کوئی ایسا منصوبہ کہ فوری طور پر اس کو نافذ کیا جا سکے؟
میرا نہیں خیال ابھی تک ان کے پاس, مجھے ریپبلکن پارٹی کے اندر کی ان کی پلاننگ کا پتہ نہیں ہے, لیکن جو اپرنٹلی سامنے ابھی تک کوئی پلان نہیں ہے. آپ کو اس کو اس طرح سمجھ سکتی ہیں کہ جیسے فار ایگزامپل ہیلتھ کیئر کاسٹ جو ہمارے پاس بجٹ ہے, اگر آپ اس میں ایکسٹرا لوگوں کو ایڈ کریں گے تو وہ پورا نہیں آ پائے گا جب تک آپ ان سے کاسٹ جو ہے یا بجٹ انکریز کریں یا اس کی کاسٹ کم کریں. तो वो प्लान जो है रिपब्लिकन्स को लाना पड़ेगा, उसके बगैर हेल्थ केयर कॉस्ट को फिक्स करना, हेल्थ केयर सिस्टम
बहुत मुश्किल होगा। अच्छा, एक और सवाल जो हमारे जहनों में उठ रहा है कि जैसे कि डोनाल्ड ट्रंप का इरादा है कि दूसरे मुल्कों से जो वो जो मुसलमान हैं, गैर मुल्की मुसलमान, यहाँ उनको आने नहीं दिया जाएगा, तो पाकिस्तान से यहाँ अमेरिका आने वाले जो मेडिकल स्टूडेंट्स हैं उन पर तो वैसे ही पहले ही मुश्किलात का उनको सामना था वीजे के उसूल में, तो आप क्या समझते हैं कि डोनाल्ड ट्रंप के दौर में मेडिकल स्टूडेंट्स के लिए पाकिस्तान से जो आते हैं उन पर कोई बुरा असर पड़ेगा मजीद?
मेरा नहीं ख्याल कि कोई पॉलिसीज बहुत चेंज होंगी जैसे
जी
पाकिस्तान से अमेरिका में हर साल कोई 5-10 लोग जो हैं जिनको वीजा रिफ्यूज होते हैं, और वो वही वाली रेशियो चल रही है ओबामा के दौर में भी, तो मेरा ख्याल है कि उसी, लेकिन वो इंडिविजुअल बेसिस पे बेस पे होता है कि किसी की कोई यहाँ पे आए, उन्होंने कोई वीजा ऑफिसर को शक हुआ कि उन्होंने काम किया है विजिट वीजा के ऊपर, तो फिर वो दोबारा आने के लिए आते हैं तो उस वक्त उनको रिफ्यूज हो जाता है। तो वो इंडिविजुअल वीजा ऑफिसर की तो असेसमेंट हो सकती है, लेकिन ओवरऑल पॉलिसी आई डोंट थिंक सो दैट वुड बी लाइक दैट।
तो बेहद शुक्रिया डॉक्टर साजिद चौधरी साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। हमारे साथ फैजान हक काफ़ी देर से मौजूद हैं, तो उनको भी गुफ्तगू में शामिल करते हैं। फैजान हक साहब, बताइए, अमेरिका में आकर आपने झाड़ूएं भी दी और आपने बहुत काम किए, हमने आपकी वो गुफ्तगू शामिल कर ली अपने प्रोमो में, तो कारोबार भी आप करते हैं और पढ़ाते भी हैं और पता नहीं क्या क्या, आप किन किन यानी मुसबत सरगर्मियों में मसरूफ़ रहते हैं, लोगों को सिखाते हैं कारोबार करना, लोगों के कारोबारों को आगे बढ़ाने में मदद करते हैं, तो अब एक कारोबारी शख्सियत जो है वो अमरीका की का सदर बन चुका है, तो आपका क्या ख्याल है कि अब कारोबारी अफराद की तो चांदी हो गई? हाँ
जी, आप एक हद तक सही कह रही हैं। सबसे पहले सुनने वालों को बहुत सलाम दुआ और प्यार, अल्लाह ताला उनको अपने ईमान में रखे। असल में जो डोनाल्ड ट्रंप का आना है उसमें बहुत ही जो चीजें हैं उसका जो इस बात से ताल्लुक है, एक रद्द अमल है कि 8 साल जो प्रेसिडेंट ओबामा की हुकूमत रही है उनकी पॉलिसियों के खिलाफ एक तरफ एक तरह का रद्द अमल है जिसकी वजह से वो उन्होंने ये कामयाबी हासिल की है। मगर ये इसके साथ साथ उनकी जो उन्होंने जुबान या गुफ्तगू या बयानियां इस्तेमाल किया है वो एक चैलेंज रहेगा उनके लिए, क्योंकि उन्होंने ऐसे लोगों को एक्टिवेट कर दिया है जिनको या तो उन्हें सेटिस्फाई करना पड़ेगा या फिर उन्हें अपनी नई बेस ढूंढनी पड़ेगी, पॉलिटिकल बेस, ताकि वो अपने अगले इलेक्शन में कामयाबी हासिल कर सकें। और अभी मैं संजीदा सुन रहा था तो इसमें वो डॉक्टर साजिद चौधरी जो बात कर रहे थे उसमें कुछ मेरा भी यहाँ पर मैं सीनियर एडवाइजर हूँ लोकल अकाउंटेबल केयर ऑर्गेनाइजेशन था तो ACO जिसको कहते हैं, तो उसमें भी गुफ्तगू हुई थी। तो असल में जो हेल्थ केयर के बारे में कुछ होने वाला था, किसी में कुछ करना था, और उसमें प्रेसिडेंट ओबामा को ये क्रेडिट जरूर जाता है कि उन्होंने इसके बारे में कुछ कर दिया। अब उस जो कुछ कर दिया है उसकी बहुत ज्यादा ट्वीकिंग की जरूरत है, उसको बहुत ज्यादा एडजस्टमेंट की जरूरत है, और वो इनके दौर में होगा, डोनाल्ड ट्रंप के दौर में। लेकिन वो मुकम्मल तौर पे प्रेसिडेंट ओबामा के जो अकाउंटेबल केयर एक्ट है उसको अनडू नहीं कर सकेंगे, क्योंकि उसको अनडू करने से बहुत सी चीजें डिस्टर्ब होती हैं। और उसके बाद जो अभी उससे पहले हमारे दोस्त जो थे वो बात कर रहे थे मुसलमानों की और पाकिस्तानियों की, उसमें ये है कि इस वक्त हमें जो इत्तला मिल रही हैं, अभी मैं हमारी जो लोकल न्यूज पेपर है बफलो न्यूज उनसे बात कर रहा था, तो हमें जो इत्तला मिल रही है लोकली स्कूलों में, वर्क प्लेसेस पे, मॉल में लोग कह रहे हैं उन लोगों को जो कि मुख्तलिफ रंग और नस्ल के हैं, उनको कह रहे हैं कि तुम घर चले जाओ, अपने मुल्क वापस चले जाओ और हम तुम्हें देख लेंगे, और बड़ी बुलिंग हो रही है। और इस वक्त और ये सबसे बड़ी वजह ये गुफ्तगू थी, और ये भी हो सकता है कि ये गुफ्तगू सिर्फ उन्होंने डोनाल्ड ट्रंप ने इस बात के लिए की हो ताकि वो उन वोटर्स को लेकर कामयाबी हासिल कर सकें जो आमतौर पर वोट नहीं डालते। लेकिन बहरहाल ये है कि ऐसी तवानाइयां और ऐसे लोग, ऐसी तहरीकें जो हैं वो चल निकली हैं, और उनको अगर कोई बंद कर सकता है तो वो डोनाल्ड ट्रंप खुद ही बंद कर सकते हैं कि अगर वो आकर मीडिया के सामने ये बात करें कि ये हमारा मुल्क, हम सब का मुल्क है और हमने सबको साथ लेकर चलना है, इसकी बहुत अशद जरूरत है इस वक्त ताकि कोई हीलिंग प्रोसेस शुरू हो सके, वरना जो डिविजन है ये बढ़ती जाने का इम्कान है। और होता यूं है जबकि डिवीजन बाद नजर नहीं आती वो एक तरह से लोग विड्रॉ कर जाते हैं और फिर वो एकदम रिएक्शनरी हो जाते हैं, और ये वो चीज है जो किसी भी जमहूरियत के लिए अच्छी नहीं होती और ना ही वो सेहतमंदाना होती है। और इसके जो मनफी पहलू हैं हम कई जमहूरी ममालिक जो हमें देख सकते हैं और देख चुके हैं, जिसमें इंडिया भी शामिल है, जिसमें पाकिस्तान भी शामिल है, तो उन वो अपने जगह कैसे लोगों को लेकर आते हैं उससे बहुत बड़ा पैगाम जो है वो जाएगा, क्योंकि बहरहाल उनके साथ जो कुछ लोग हैं वो कुछ एक्सट्रीम किस्म के व्यू पॉइंट रखते हैं और उनकी जो पब्लिक कंजम्पशन होगी उनके इमेज की उसके लिए वो बेहतर नहीं होंगे।
तो ये और इस वक्त आप जो देख रहे हैं उनके इर्द-गिर्द जो उनकी एडवाइजरी टीम मुतवक्को टीम जो जिसका ऐलान तो नहीं किया गया ना कि लेकिन जो नजर आ रहा है, आप समझते हैं कि क्या उसमें उनकी टीम में ऐसे माहिरीन शामिल हैं जो खासतौर पर पाकिस्तान और जनूबी एशिया के खित्ते से वाकफियत रखते हैं और उनके लिए बेहतर फैसले कर सकेंगे?
जी, उनके पास डोनाल्ड ट्रंप जो है, जो उनकी सबसे बड़ी क्वालिफिकेशन है वही उनकी सबसे बड़ी ताकत भी है और वही उनकी सबसे बड़ी कमजोरी भी है, और वो है कि वो एंटरप्रेन्योर है और वो बिजनेसमैन है। जो बिजनेसमैन है वो बॉटम लाइन देखता है कि मेरे पास के ये क्या जो भी बंदा मैं हायर कर रहा हूँ वो ये काम कर सकता है या नहीं कर सकता, उसको उस बंदे के रंगो नस्ल से, मजहब से, शहरियत से, उसके सर पे दो सींग निकले हुए हैं या नहीं, वो उससे उसको कोई फर्क नहीं पड़ता, क्योंकि ये जो अप्रोच है बिजनेस की यही बिजनेस को कामयाब बनाती है और यही बिजनेसमैन को बना देती है ओपन माइंडेड, क्योंकि उसको अपना काम करवाना होता है। और ये बहरहाल डोनाल्ड ट्रंप में मौजूद है, क्योंकि उनके अगर हम रियलिटी शो देखें जिसमें वो लोगों को कहते थे यू आर फायर्ड, जो अप्रेंटिस नाम था शायद उसका, तो उसमें ये अप्रोच देखनी पड़ती है। आप नहीं देखते कि आप दूसरे शख्स की काबिलियत देखते हैं, इस लिहाज से अगर देखा जाए तो उनसे खासी उम्मीद है कि वो इस लिहाज से ओपन माइंडेड रहेंगे और कॉम्पिटेंट लोगों को सामने लेकर आएंगे। लेकिन उनकी जो कमजोरी है वो ये है कि बिजनेस चलाना और हुकूमत चलाना ये दो मुख्तलिफ चीजें हैं, क्योंकि बिजनेस में ऑल इन ऑल होते हैं, आप फैसले करते हैं और आप बाजार का अनपॉपुलर फैसले भी कर जाते हैं, लेकिन हुकूमत चलाने में आपको बड़े बड़े कोलिशन साथ लेकर चलने पड़ते हैं, बड़ी बड़ी पॉलिटिकल रियलिटीज को एंटरटेन करना पड़ता है, और ये वो काम है शायद उनको या तो सीखना पड़ेगा या साथ लोगों को लेकर चलना पड़ेगा, यही उनकी ताकत है और यही उनकी कमजोरी है।
तो एक सवाल, तलत रशीद साहब हमारे साथ मौजूद है, तलत रशीद साहब, अच्छा नहीं, तलत रशीद साहब से हमारा राबता मुनक़ता हो गया। तो फैजान साहब आपसे ये सवाल कि आप क्या समझते हैं कि पाकिस्तान के लिए ख़ास तौर पर और अफ़गानिस्तान के लिए कुछ तब्दीली आएगी डोनाल्ड ट्रंप के दौर में खारिजा पॉलिसी के हवाले से?
जी, मेरे ख्याल में तब्दीली आएगी, वो जैसे भी हमारे फाजिल दोस्त कह रहे थे बतदरीज महसूस की जाएगी वो तब्दीली, और तब्दीली ये होगी, ये बहुत बड़ा एम्फोसिस होगा इंफ्रास्ट्रक्चर बिल्ड करने का अमेरिका के अंदर, तो हमारी यानी कि अमेरिका की जितनी भी एंगेजमेंट्स हैं बाहर उनको परखा जाएगा कि वो कितनी प्रोडक्टिव हैं और उनसे कुछ फायदा हो रहा है या नहीं हो रहा। तो उसमें मुझे अगर किसी बात का डर है वो ये है कि साउथ एशिया में जो बैलेंस ऑफ पावर है उसको मेंटेन करने के लिए बड़ी स्किलफुल डिप्लोमेसी चाहिए, तो अगर वो स्किलफुल डिप्लोमेसी अप्लाई ना की गई तो हो सकता है कि वो क्योंकि जैसे मैंने पहले बिजनेसमैन का हवाला दिया उसमें होता है कि आप सॉल्यूशन ओरिएंटेड होते हैं, लेकिन सॉल्यूशंस की डिटेल्स जो हैं वो मैटर करती हैं पॉलिटिक्स में, शायद बिजनेस में इतनी मैटर ना करती हों, तो इस वजह से उनको ये देखना पड़ेगा कि वो बैलेंस ऑफ पावर वो रखा जाए या नहीं, क्योंकि जो अफगानिस्तान का मसला की जो पेचीदगी है वो पैदा ही इस बात से हुई है कि बैलेंस ऑफ पावर जो है वो अभी तक डिफाइन नहीं हो पा रहा, जिसमें पाकिस्तान है, इंडिया है, चाइना है, अमेरिका है और ईरान है और रशिया है, ये बड़े बड़े जो प्लेयर्स हैं उस एरिया में। जब वो बैलेंस ऑफ पावर डिफाइन हो जाएगा तो उसके साथ ही उसके होते ही अफगानिस्तान में एक हम देखेंगे कि एक बैलेंस आ जाएगा, और यही मसला जो है इस वक्त इराक का है और सीरिया का है, और ये बैलेंस ऑफ पावर जो है इसके लिए बहुत स्किलफुल डिप्लोमेसी चाहिए, और ऐसी डिप्लोमेसी जिसका बैकअप जो है वो सख्त हो और मिलिट्री के साथ हो, और उसके साथ ही और उसी मौजूदगी में होगा, क्योंकि ये जो इम्बैलेंस है, ये जो ये इम्बैलेंस होने की वजह से हम देखते हैं कि ऐसे वैक्यूम्स पैदा होते हैं जिसमें आइसिस जैसे ग्रुप, तालिबान जैसे ग्रुप, अलकायदा जैसे ग्रुप जो है वो पलते हैं, फैलते हैं, पनपते हैं, और उनको जब तक एड्रेस नहीं किया जा सकता जब तक वो बैलेंस ना आ जाए।
तो आप समझते हैं कि ये बैलेंस होना बहुत जरूरी है और तभी जो डोनाल्ड ट्रंप हैं वो एक कामयाब तरीके से इस हुकूमत को चला सकेंगे। हमारे साथ निक्की कारदार मौजूद हैं, रिपब्लिकन हैं, सरगर्म कारकुन हैं रिपब्लिकन की और बिजनेस वुमेन भी हैं और इस वक्त हमारे साथ कैलिफोर्निया से टेलीफोन पर हमारे साथ मौजूद हैं, तो थोड़ी देर के लिए उनको भी गुफ्तगू में शामिल करते हैं। अस्सलाम वालेकुम निक्की कारदार साहिबा।
जी वालेकुम अस्सलाम, शुक्रिया बहुत बहुत।
कुछ बताइए कि इस वक्त कैलिफोर्निया में जो पाकिस्तानी अमरीकी हैं वो क्या फील कर रहे हैं डोनाल्ड ट्रंप के दौर को अपने सामने आता हुआ देखकर?
इस वक्त जो कैलिफोर्निया में सिचुएशन है आई थिंक आहिस्ता आहिस्ता लोग उसको स्लोली स्लोली एक्सेप्ट कर रहे हैं क्योंकि कैलिफोर्निया इज अ बिग डेमोक्रेट स्टेट। उसमें ये है कि रिएक्शन है, कुछ दिनों में सैडनेस थी और कुछ स्कूल्स में जो बच्चों का रिएक्शन हुआ उसकी वजह से पेरेंट्स वर कंसर्न, लेकिन एज कम्युनिटी लीडर्स हाँ सब लोग जो हैं वो ये अश्योर कर रहे हैं कम्युनिटी को कि ऐसा कोई मसला नहीं होगा क्योंकि बहुत सारी चीज़ें जो हैं वो जब इलेक्शन की कंपेन में कही गई हैं वो उनको थोड़ा सा आई विल से कि गौर से देखा जाए तो वो इस तरीके से पॉसिबल नहीं होंगी जिस तरीके से कि उसको कहा जा रहा है। कुछ चीजें ऐसी हैं जैसे इमिग्रेशन का है कि आने नहीं दिया जाएगा, तो बेसिकली डोनाल्ड ट्रंप जब उसमें रैली में यही कह रहे थे कि दे वांट पीपल टू कम विद लीगल स्टेटस, तो उसमें ये है कि कुछ चीजें जो हैं वो बड़ी अंडरलाइनिंग हैं और मीडिया और कुछ जो है अंडरस्टैंडिंग जो है उसको मिसरिप्रेजेंट किया गया है। तो आई थिंक कि स्लोली स्लोली हो जाएगा, मगर आई थिंक इस वक्त जो बिगेस्ट चैलेंज है कैलिफोर्निया या ऑल ओवर यूनाइटेड स्टेट्स फॉर डोनाल्ड ट्रंप इज टू मेक पीस बिटवीन अश्योर पीपल और पूरी कम्युनिटी को पूरी अपने अमेरिका को इकट्ठा करना है। दैट इज द बिगेस्ट चैलेंज ऑफ एनीथिंग एल्स क्योंकि वो तो जो हैं वो तो आई मीन प्रेसिडेंट इलेक्ट हैं अब इस वक्त, मगर वो जो बीज बोया गया है जो कि सुनी सुनाई बातों पे और रिएक्शन जो हो रहा है स्कूल्स में छोटे बच्चों के दिलों पे यू नो ऑन ऑफिस एनवायरमेंट में एंड ऑल दैट स्टफ, वो बीच एक्चुअली यू नो उसको स्टॉप करना है एंड दैट इज द बिगेस्ट चैलेंज आई से फ्रॉम फॉर एनीथिंग एल्स।
और हमारे साथ फरा अब्बासी हैं, साइकेट्रिस्ट हैं मिशिगन यूनिवर्सिटी में, उनसे पूछेंगे ये नफसियाती मसला कि ये जो खौफ है और ये जो जारियत का एक उनसर पैदा हो गया है किसी भी वजह से, इसको दूर करने की किस हद तक जरूरत है? सबसे पहले अस्सलाम वालेकुम डॉक्टर फरा अब्बासी साहिबा।
वालेकुम सलाम यास्मीन, थैंक यू फॉर हैविंग मी ऑन द शो। मैं एक तो पहले आई थिंक लेट मी स्टार्ट विद अफोर्डेबल केयर एक्ट के फ्रॉम मेंटल हेल्थ पॉइंट ऑफ व्यू हमारा बहुत अच्छा था अफोर्डेबल केयर एक्ट, क्योंकि हमारे मैं कॉलेज सेटिंग में काम करती हूँ और बच्चों को 26 ईयर्स तक कवरेज होना और उनका एक्सेस करना मेंटल हेल्थ, मेरे लिए ये सबसे बड़ा बेनिफिट था। प्रॉब्लम्स थे इम्प्लीमेंटेशन के, इंश्योरेंस बढ़ने के, पर हमें उम्मीद थी कि अगर गिवन टाइम उसको हम फाइन ट्यून करेंगे, पर इस वक्त उसका कोई मुतबादल इनके पास ऑप्शन नहीं है। लेकिन एट द सेम टाइम इनके पास वो मेजॉरिटी नहीं है सेनेट में कि ये राइट अवे रिपील कर दें। यू नीड 60% मेजॉरिटी इन सेनेट टू रिपील एनी लॉ, तो वो अभी राइट अवे रिपील नहीं कर सकेंगे। दूसरा पॉइंट मैं ये कहना चाहूंगी कि यस, जो निक्की साहिबा ने कहा कि समटाइम्स आप पॉलिटिकल कैंपेन्स में बहुत सी बातें करते हैं एंड वी सिंसियरली होप कि पॉलिटिकल कैंपेन और ट्रू पॉलिसीज में गैप हो।
जी जी बोलिए।
कि पॉलिटिकल कैंपेन की भी बातें बहुत सी ऐसी भी की जाती हैं लोगों को जोश दिलाने के लिए, वोट हासिल करने के लिए, और आई वी सिंसियरली होप कि वो पॉलिसीज में वो रिफ्लेक्ट ना हो। लेकिन एट द सेम टाइम ये रिस्पॉन्सिबिलिटी जीतने वाली पार्टी पे है, प्रेसिडेंट साहब पे, खुद पे है, कि वो अपना अब जो वो कमेंट्स करें, जो मीडिया से वो बात कर रहे हैं, उसमें ये फियर्स खत्म किए जाएं, क्योंकि ये फियर्स सिर्फ इमेजिनरी नहीं है। जहां तक मिशिगन का सवाल है, इलेक्शन डे के बाद से हमने एक्चुअली इंसिडेंट्स ऑफ हेट्रेड डबल हो गए हैं, स्कूलों में, मिडिल स्कूल में, यूनिवर्सिटी में, कैंपसेस में, हिजाब खींचने पे लोगों को, एक वन ऑफ द गर्ल्स वाज ऑलमोस्ट चोक्ड जब उनका हिजाब खींचा गया। तो हम तो बल्कि इस वक्त इस पे काम कर रहे हैं कि हाउ टू प्रोटेक्ट आवर स्टूडेंट्स। मिशिगन स्टेट ने एक बहुत बड़ा कैंपेन चलाया हुआ है टू क्रिएट अ सेफ स्पेस। कल था ऑलमोस्ट 1000 के करीब स्टूडेंट्स ने पीसफुल प्रोटेस्ट किया टू स्टैंड विद माइनॉरिटीज एंड स्टैंड विद मुस्लिम नेबर्स। अभी अभी मुझे इत्तला मिली है कि हमारी जुमे की नमाज जो ईस्ट लैंसिंग इस्लामिक सेंटर में, कि उसके बाहर भी खदशा है कि देयर विल बी अ प्रोटेस्ट अगेंस्ट मुस्लिम्स। तो इस वक्त हम तो बड़े हमारे लिए फियर इमेजिनरी नहीं है, मिशिगन में फियर बहुत रियल है, क्योंकि जहां मुस्लिम मेजॉरिटी है। और मेरी सिंसियर होप है, क्योंकि हम सब बहुत पॉजिटिव थिंकिंग, फॉरवर्ड थिंकिंग कम्युनिटी हैं, हम फिजिशियंस भी हैं, हम रिस्पॉन्सिबल सिटीजन्स भी हैं, तो हम तो बहुत ओपन हार्ट के साथ न्यू गवर्नमेंट एंड न्यू प्रेसिडेंट को एक्सेप्ट करना चाहते हैं। पर देयर विल हैव टू बी एक म्यूचुअल ग्राउंड क्रिएट करना पड़ेगा ऑफ ट्रस्ट। मैं एज अ मेंटल हेल्थ प्रोवाइडर मैं समझ सकती हूँ कि फियर जो है वो सिर्फ एक तरफ नहीं है, जो दूसरे रिएक्ट कर रहे हैं वो भी आउट ऑफ फियर ही रिएक्ट कर रहे हैं, जो रिपब्लिकन पार्टी कह लें या जो एक्सट्रीमिस्ट ऑन बोथ साइड हैं, वो इसीलिए रिएक्ट कर रहे हैं कि दोनों को एक दूसरे से फियर पैदा हो गया है। एक कम्युनिटी सेक्शन दूसरे सेक्शन को अपने लिए खतरा समझ रहे हैं, समझ रहे हैं कि या तो ये हमारे रिसोर्सेज के पीछे हैं, या हमारा वे ऑफ स्टाइल, लाइक हमारी जिंदगी, हमारी सोसाइटी को चेंज करना चाहते हैं। पर फियर को ओवरकम करने के लिए हम सबको काम करना पड़ेगा, चाहे हम मेंटल हेल्थ प्रोवाइडर्स हों, फिजिशियंस हों, लीडर्स हों, या आई थिंक इट विल हैव टू कम फ्रॉम द टॉप। जैसे अभी आपने देखा होगा बहुत सी अफवाहें भी हैं, बहुत सी झूठी खबरें भी चल रही हैं, फेसबुक पे भी बहुत सी बातें डाली जा रही हैं, पर क्लियरली कहीं भी अब तक कोई डिनायल नहीं आया है टू द न्यूज के मुस्लिम्स विल हैव टू रजिस्टर। इनफैक्ट एक जर्नलिस्ट ने उनको, प्रेसिडेंट साहब को रोक के पूछने की कोशिश भी की तो उन्होंने कोई जवाब नहीं दिया, वो चले गए आगे। अब उसका ये भी है कि जरूर देर आर लॉट ऑफ थिंग्स दैट दे विल हैव टू टेक इट स्लोली, सोच समझ के उन्हें फैसले देने पड़ेंगे। पर इस वक्त एज अ मेंटल हेल्थ प्रोवाइडर मैं आपको ये बता सकती हूँ कि बहुत सैनी कशीदगी है, बहुत ज्यादा
यानी मुस्लिम कम्युनिटी में खासतौर पर आप समझ रहे हैं कि बहुत परेशानी है। और वो
ना सिर्फ मुस्लिम कम्युनिटी में, जो आपके बहुत से आई वुड से अपने
इमिग्रेंट्स में भी, इमिग्रेंट्स
वाइट अमेरिकन भी हैं जो आपके साथ परेशान हैं, जो अर्बन एजुकेटेड तबका है वो बहुत परेशान है इससे कि दे आर नॉट पार्ट ऑफ दिस डिसीजन, दे आर नॉट ओनिंग दिस डिसीजन।
बिल्कुल। अच्छा डॉक्टर फराह बस साहब, क्योंकि अब हमारे पास प्रोग्राम का वक्त बहुत कम बाकी है और हमारे साथ समीना सुंदुस मौजूद हैं, अमेरिकन मुस्लिम वॉइस फाउंडेशन कैलिफोर्निया के फाउंडर और एग्जीक्यूटिव डायरेक्टर हैं, तो उनसे पूछते हैं कि वो क्या समझती हैं कि अब अमेरिकन मुस्लिम वॉइस फाउंडेशन जैसी तंजीमों को और मुसलमानों को अब क्या लाहे अमल अपनाना चाहिए कि वो नए दौरे सदारत में नई इंतजामिया जब आए तो उसमें बगैर किसी खौफ के आगे बढ़ सकें। जी समीना सुंदुस साहब, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम यास्मीन, और अस्सलाम वालेकुम वॉइस ऑफ अमेरिका।
जी बोलिए।
हाँ जी, अमेरिका मुस्लिम वॉइस का जो है पिछले 13 साल से हम लोग जो है ना कम्युनिटी और पीस बिल्डिंग में प्रोएक्टिव है, और ये काम इंशाल्लाह ताला हमारा जारी रहेगा। और हम लोगों ने बहुत सारे जो है ना अपने फेलो अमेरिकन जो उनकी ऑर्गेनाइजेशंस हैं, जो फेथ ग्रुप्स हैं, उनके साथ बहुत क्लोज टाइज बनाई हुई है, जो कि बहुत स्ट्रॉन्ग नेशनली भी हैं। سو ایسے ملک میں جس وقت جو ہے نا ڈونلڈ ٹرمپ جیسا انسان پریزیڈنٹ بن جائے, جو ابھی ڈاکٹر صاحبہ نے کہا کہ ہمارے ساتھ اور بہت لوگ ہیں, ہمارے ساتھ واقعی بہت لوگ ہیں, لیکن جو امریکن مسلم وائس کرتی ہے وہ یہ کہ ہم دوسرے لوگوں کے ساتھ بھی کھڑے ہوتے ہیں, ہم صرف اپنے ہی مسائل آگے نہیں بڑھاتے, صرف اپنے ہی پرابلمز لوگوں کو نہیں بتاتے, ہم دوسرے گروپس کو پوچھتے ہیں کہ ہمیں بتائیے ہم آپ کے لیے کیا کر سکتے ہیں, جو کہ مسلمان کمیونٹی میں بہت کم ہے اور آرگنائزیشنز میں بھی بہت کم ہے. جب تک ہر امریکن ایک دوسرے کے ساتھ مل کے نہیں چلے گا, مسلمان مسلمانوں کے ایشوز آگے بڑھاتے رہیں گے, لاتینوز اپنے ایشو بڑھاتے رہیں گے, جو ہیں افریقن امریکن وہ اپنے بڑھاتے رہیں گے, جاپنیز اپنے بڑھاتے رہیں گے, کچھ نہیں ہوگا. جس دن ہم لوگ سب اکٹھے ہو جائیں گے, یونائٹ ہو جائیں گے, ہم آلریڈی میجورٹی ہیں یہاں پہ, لیکن ہمیں اپنی پاور کا معلوم جو اندازہ نہیں ہے. سو امریکن مسلم وائس کا پلیج یہی ہے کہ ہم نے جو اپنا مشن بنایا ہوا ہے, جو ہمارا موٹو ہے, فرام فیئر ٹو فرینڈشپ, ہر انسان ایک دوسرے سے ڈرتا ہے یہاں پہ, اور وہ خوف جو ہے نا وہ آپ کو پیرالائز کر دیتا ہے. اس لیے ہم لوگ انشاءاللہ اپنی جو ہے نا مہم جاری رکھیں گے, اور ہمارا آنے والا جو ایونٹ ہے وہ 17 دسمبر کو ہے پالو آلٹو میں, ایک چرچ ہمیں ہوسٹ کر رہا ہے, اور ہم لوگ اس ہالیڈے سیزن میں اپنی عید جو ہے نا فیسٹیول رکھا ہوگا ہم نے پچھلے 3 سال سے, کہ ہم شیئر کر کے لوگوں کو بتائیں کہ مسلمان کون ہیں, پاکستانیز کون ہیں, ٹرکیز کون ہیں, اور ڈائیورسٹی کتنی ہے مسلمانوں میں.
تو جب تک کہ آپ یہ کہہ رہی ہیں کہ آپ انٹر فیتھ ہارمنی بڑھائیں گی, تبھی ایک کیا کہنا چاہیے, ہم آہنگ معاشرہ امریکہ میں پیدا ہوگا, جو ایک ہم آہنگ طریقے سے مل کر آگے بڑھے گا, اور اس کنٹری کو جو پہلے ہی ایک گریٹ کنٹری, اس کو مزید گریٹ بنائے گا. فیضان حق, آپ اس گفتگو کو سمیٹتے ہوئے کیا کہیں گے؟ فیضان حق صاحب, پروفیسر فیضان حق صاحب,
جی
جلدی سے ایک منٹ آپ کے پاس ہے گفتگو.
وہ ہے نا پیوستہ شجر سے امیدیں باہر رکھ, تو یہ بہت سب لوگ بہت اچھا کام کر رہے ہیں, اور ہم کو یہ کام جاری رکھنا ہے, کیونکہ ایسے اتار چڑھاؤ لوگوں کی زندگیوں میں, قوموں کی زندگیوں میں آتے ہیں, اور ابھی ہمیں یہ معلوم نہیں کہ ابھی ڈونلڈ ٹرمپ کس سمت میں جائیں گے, اور لیکن یہ بات دیکھنے میں بہت آئی ہے کہ بہت سے گروپ جو ہیں وہ باہر ہیں, اور بہت سے گروپ جو ہیں وہ سپورٹ کر رہے ہیں ایک دوسرے کو, اور یہ سب سے خوش آئند بات ہے. اس کا مطلب ہے کہ امریکہ نہ صرف زندہ ہے بلکہ زندہ دل ہے, اور مجھے امریکہ کی روایت سے پوری امید ہے کہ وہ اس چیلنج کو بھی بہت اچھی طرح نبٹ پائیں گے, اس سے جس طرح انہوں نے پریویسلی بہت سے اور جو چیلنجز ہیں ان کے اوپر قابو پایا ہے. یہ امریکہ کی جمہوریت کا بھی امتحان ہے, امریکہ کے لوگوں کا بھی امتحان ہے, دونوں طرف کے لوگوں کا. اور یہ کہ اگر ایک شخص الیکٹ ہوا ہے, اس نے پروسیس الیکٹ ہوا ہے, تو ہمیں اس کو چانس دینا چاہیے, ہمیں اس معلوم کرنا چاہیے کہ وہ شخص ملک کو کس سمت میں لے کر جائے گا, اور اس کے بعد ہمارے پاس دوسری راہیں موجود ہیں, میڈیا ہے, ڈیموکریسی ہے, ووٹس ہیں, اور 2 سالوں میں پھر الیکشنز ہوں گے جس میں کانگریس اور سینٹ کا فیصلہ ہوگا, اور 4 سال کے بعد پھر پریزیڈینشیل الیکشنز ہوں گے. تو بہت سی ابھی اور وہ ہے نا آگے وہ امتحان اور بھی ہیں,
ابھی امتحان اور بھی ہیں, اور امریکی عوام نے ہمیشہ,
میرا خیال میں ہمیں ڈسائڈ ہونے کی ضرورت نہیں ہے, وہ کہنا تم بھی بعد میں مخالف نہ گھبرا ہے وہ خاص, یہ تو چلتی ہے تجھے اونچا اڑانے.
تو بے حد شکریہ پروفیسر فیضان حق, ہماری گفتگو کو سمیٹنے کا وقت. ہم اپنے سننے والوں کو بتا دیں کہ آج ہم نے امریکی انتخابات کے نتائج پر پاکستانی امریکی کمیونٹی اور پاکستانی امریکی کمیونٹی کے ساتھ ساتھ مسلمان امریکیوں کے خیالات کو ہم نے جانچنے کی کوشش کی, کہ اس وقت نئے آنے والے دور صدارت میں وہ اپنے لیے کیا کچھ دیکھ رہے ہیں. ہم نے جن مہمانوں کو گفتگو کی دعوت دی تھی وہ تھے شکاگو سے ایک ریپبلکن, اور 12 سال سے ولیج وی کاؤنٹی کے منتخب ہونے والے کونسل مین اور کمشنر پلاننگ اینڈ زوننگ بورڈ بولنگ بروک طلعت رشید. ہمارے مہمان تھے ہیوسٹن ٹیکساس سے 2 بار نیشنل ڈیموکریٹ ڈیلیگیٹ منتخب ہونے والے اور ڈیموکریٹک پارٹی کے فعال رکن ظفر طاہر. ہمارے ساتھ تھے کیلیفورنیا کی ایک ریپبلکن سرگرم کارکن اور کونسل آف پاکستانی امریکن افیئرز یا کوپا کی ایک نائب صدر نکی کاردار. ہمارے ساتھ تھے یونائٹڈ میری لینڈ مسلم کونسل کے صدر اور میری لینڈ ہائر ایجوکیشن کمیشن کے کمشنر رضوان صدیقی. ہمارے مہمان تھے پاکستانی فزیشنز آف نارتھ امریکہ کے منتخب صدر ڈاکٹر ساجد چودھری, اور ہمارے ساتھ تھے ایک معروف میڈیا انالسٹ، ایک کاروباری شخصیت اور بفلو یونیورسٹی نیو یارک میں انٹر کلچرل کمیونیکیشن کے پروفیسر فیضان حق، اور ہمارے ساتھ تھیں مشیگن یونیورسٹی کے سائیکیٹرک ڈپارٹمنٹ کے اسسٹنٹ پروفیسر ڈاکٹر فرح زمان عباسی، اور امریکن مسلم وائس فاؤنڈیشن کیلیفورنیا کی فاؤنڈر اور ایگزیکٹو ڈائریکٹر سمینا سندس، پروڈیوسر تھیں گلرخ، اور ہمارے ساتھ تعاون کر رہی تھیں تصویری سادیہ اسد. یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی